यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा स्वागत छ। म बेन्जु सुवेदी। शुरूमा प्रमुख समाचार। केही नेताले लेनदेनमा देशलाई अड्काउन खोजेपछि सरकार ताजा जनादेशमा जान बाध्य भएको परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीको स्पष्टोक्ति। सरकार भारतबाट प्राप्त कोरोना भाइरस विरूद्धको खोप 7 वटै प्रदेशमा पठाउने तयारीमा। सुदूरपश्चिमका 9 जिल्लाका लागि 16,000 डोज खोप पठाइँदै। र चीनको सान्डोङ प्रान्त स्थित सुनखानीमा विगत 2 हप्तादेखि हराइरहेका 9 खानी मजदूरलाई जीवितै उद्धार गरियो। समाचार अब विस्तारमा। प्रतिनिधि सभा विघटन विरूद्ध परेका रिट निवेदनमाथिको सुनवाई आज पनि जारी छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले सो रिटमा कानून व्यवसायीहरूको बहस जारी रहेकाले सुनवाई हेर्दा हेर्दैमा राखेर आजका लागि तोकेको थियो। सुनवाईमा रिट निवेदक तर्फका कानून व्यवसायीहरूको बहस जारी छ। संवैधानिक इजलासमा भइरहेको जारी बहस बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गरेको विषय वैधानिक हो या होइन भन्नेमा नै केन्द्रित छ। प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्बर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन विरूद्ध परेका 13 वटा रिट निवेदनको गत आइतबारदेखि एकसाथ सुनवाई गरिरहेको छ। परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले सरकारले निर्वाचनमा जाने निर्णय गरेर जनताबाट प्राप्त विश्वास जनतामै फर्काएको बताउनु भएको छ। उहाँले लोकतन्त्रमा जनता नै सर्वेसर्वा भनिए पनि विभिन्न बहानामा केही नेताको लेनदेनमा देशलाई अड्काउन खोजिएपछि सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताउनुभयो। गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको अनलाइन माध्यमबाट गरिएको विशेष महाधिवेशनको उद्घाटन कार्यक्रममा उहाँले जनतालाई निर्णायक बनाएर मात्रै लोकतन्त्र सुदृढ हुन सक्छ पनि बताउनुभयो। भन्सार विभाग तथा कृषि तथा पशुपक्षी विकास मन्त्रालय मार्फतका विभागहरू बीचमा राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालय सिंहदरबारमा आज आयोजित कार्यक्रममा भन्सार विभाग तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र र पशु सेवा विभागका महानिर्देशकहरूले राष्ट्रिय एकद्वार प्रणाली लागू गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो। कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले एकद्वार प्रणालीको प्रभावकारी कार्यान्वयनले व्यतिथिको अन्त्य गर्न सहयोग पुग्ने भएकाले जनताले अनुभूत गर्ने गरी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो। मन्त्री अर्यालले प्रविधिको प्रयोग गरी छिटो छरितो र गुणस्तरीय सेवा मार्फत सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य पूरा गर्न एकद्वार प्रणालीले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा भन्सार विभागका महानिर्देशक सुमन दाहालले एकद्वार प्रणाली अवलम्बन गर्दा कार्य सम्पादन पारदर्शी हुने र सुशासन प्रवर्धन हुने बताउनुभयो। सरकारले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया शुरू गरेको छ। भूमि सम्बन्धी समस्या समाधान आयोगले 7 प्रदेशका विभिन्न स्थानीय तह तोकेर भूमिहीन दलित र सुकुम्बासीको विवरण मागेको छ। माघ 9 गते प्रकाशित सूचना अनुसार 35 दिनभित्र सबै कागजात सहित भूमिहीनको विवरण फारम मागिएको हो। पहिलो चरणमा देशभरका 132 स्थानीय तहका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने गरी सूचना प्रकाशित गरिएको आयोगका केन्द्रीय सदस्य एक बहादुर राणाले जानकारी दिनुभयो। सरकारले सुदूरपश्चिम प्रदेशका 9 वटै जिल्लाका लागि पहिलो चरणमा कोविड 19 विरूद्धको खोप 16,000 डोज पठाउन लागेको छ। स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा आउने खोप प्रादेशिक अस्पतालका साथै जिल्ला अस्पतालबाट लक्षित वर्गलाई लगाइने सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोविड 19 सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो। खोप भोलिसम्म प्रदेश स्वास्थ्य कार्यालयमा पुग्ने बताइएको छ। सो खोप कोरोना विरूद्धको लड़ाईमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र अस्पतालको सरसफाईमा खटिने सरसफाईकर्मीलाई लगाइने तयारी रहेको निर्देशनालयले जनाएको छ। कानूनले बहुविवाहलाई रोक लगाएको भए पनि बहुविवाहका घटनामा भने अझै पनि कमी आएको छैन। श्रीमती हुँदाहुँदै अर्को विवाह गरेमा कानूनले दोस्रो विवाह स्वत बदर हुने व्यवस्था गरेको भए पनि सल्यानमा जनप्रतिनिधिदेखि सर्वसाधारणले दोस्रो विवाह गर्दै आइरहेका छन्। सल्यानबाट दीपक शर्माको यो रिपोर्ट।
मुलुकी फौजदारी संहिता र देवानी संहिताले श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेमा स्वत बद्र हुने व्यवस्था गरेको छ। कानूनले दोस्रो विवाहलाई मान्यता नदिएको भए पनि दोस्रो विवाह गर्ने क्रम भने रोकिएको छैन। जनप्रतिनिधिदेखि सर्वसाधारणले दोस्रो विवाह गर्दै आइरहेका छन्। सल्यानमा धेरै जसो घटनाहरू महिलाले पुरुष विवाहित हो भन्ने कुरा थाहा नपाउँदा हुने गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख गोविन्द थापाले बताउनुभयो।
घटनामा संलग्न भएका छन्, कारवाही पनि भइरहेका छन्। पुरुष प्रधान समाजमा महिलाहरूले चाहिँ बोल्न सक्दैनन्, महिलाहरूले थिचोमिचो सहेर विवाह गरे तापनि श्रीमान्स सम्बन्ध टुट्छ भनेर रिपोर्ट गर्न नसकेको अवस्थामा बहुविवाह घटनाहरू त्यस्ता परिवारमा पनि घटेका छन्।
प्रहरीको तथ्याङ्कमा बहुविवाह घटना श्रीमान विदेश गएका र सामाजिक सञ्जालको प्रयोगबाट भएको देखिएको प्रहरी निरीक्षक लक्ष्मण ओलीको भनाइ रहेको छ।
कामको सिलसिलामा बाहिर जाने व्यक्तिहरूले बहुविवाह बढी गरेको, यहाँको सिलसिलामा हेर्दा ड्राइभरको रूपमा अथवा मजदुरको रूपमा अथवा विदेश काम गर्ने श्रीमती घरमा एक्लै त्यस्तो भएको व्यक्तिले चाहिँ बाहिर बिहे गरेको बढी देखिया छ।
कतिपय बहुविवाह गरेका महिला विवाह बद्र भएपछि कहाँ जाने कहाँ बस्ने समस्यामा पर्दै आउने गरेका छन्। अर्कोतर्फ बहुविवाह पछि जन्मेका बाल बच्चा तथा तिनीहरूको पालन पोषणको समस्या समेत हुने गरेको जिल्ला अदालत सल्यानका श्रेष्ठदार हेमन्त गेवालीले बताउनुभयो।
पछिल्लो पटक विवाह गर्ने महिलाको स्थिति के हुने, उहाँबाट जन्मेका बच्चाहरूको स्थिति के हुने, अभिभावक को हुने, तिनको पालन पोषण कसले गर्ने, यस्तो अवस्थामा सम्पत्ति पनि नपाउने, सँगै बस्न पनि नपाउने एउटा समस्याको रूपमा देखिएको छ।
पुरुषले श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेमा वा महिलाले पनि विवाहित पुरुष हो भने जान्दा जान्दै विवाह गरेमा एक वर्षदेखि पाँच वर्षसम्म कैद छ भने 10,000-20,000 जरिवानाको व्यवस्था गरिएको छ। तर पनि सल्यानमा भने बहुविवाहका घटना बढ़िरहेका छन्। दीपक शर्मा, सल्यान।
यो थियो संवाददाता दीपक शर्माको रिपोर्ट। अब बाँकी प्रसंग। नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड माधव समूहको स्थायी कमिटिको बैठक आज बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा हिजो बसेको सचिवालयको बैठकले आज दिउँसो समसामयिक राजनैतिक विषय, प्रतिनिधि सभा विघटन विरूद्धको आन्दोलनको कार्यक्रम लगायतका विषयमा छलफल गर्न स्थायी कमिटि बैठक बोलाएको पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। सर्लाहीको कविलासीबाट प्रहरीले हात हतियार सहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका आठका 50 वर्षीय अरूण मिश्र रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो। कोविड 19 संक्रमणबाट विदेशमा थप 9 नेपालीको मृत्यु भएको छ। गैरावासीय नेपाली संघका अनुसार यो साता युकेमा 4, कुवेतमा 3, पोर्चुगलमा 1 र मलेसियामा 1 मृत्यु भएको हो। बाँकेमा कोरोनाबाट थप 1 मृत्यु भएको छ। दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर 6 65 वर्षीय पुरूषको गैराती भेरी अस्पताल नेपालगंजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोविड 19 संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो। कञ्चनपुरमा हाइसले ठक्कर दिँदा 1 मृत्यु भएको छ। पूर्व पश्चिम महेन्द्र राजमार्गमा पश्चिमबाट पूर्वतिर गइरहेको हाइसले हिजो साँझ कैलालीको गोदावरी नगरपालिका 3 55 वर्षीय शुक्रलाल चौधरीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। कञ्चनपुरमा खैरो हिरोइन सहित 2 पक्राउ परेका छन्। भीमदत्त नगरपालिका 9 तुमनाडीबाट 7 490 मिलिग्राम खैरो हिरोइन सहित भीमदत्त नगरपालिका 10 सुका सालका 35 वर्षीय विनोद चन्द र सही नगरपालिका वडा नम्बर 5 24 वर्षीय सुभाष लुवारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। पाल्पाको तानसेन नगरपालिकाले नगर क्षेत्रभित्रका अत्यधिक सवारी चाप हुने सड़कलाई विस्तार गरिरहेको छ। यससँगै तानसेन प्रवेश गर्ने मुख्य सड़कहरू अब फराकिला र चौड़ा हुनेछन् भने सवारी दुर्घटना समेत कम हुने विश्वास लिइएको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको यो रिपोर्ट।
तानसेन नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका मुख्य सड़कहरू विस्तारको कामलाई तीव्रता दिएको छ। डिभिजन सड़क कार्यालयसँग मिलेर नगरपालिकाले सड़क चौडा पार्ने कामलाई तीव्रता दिएको हो। तानसेन नगरभित्र सिद्धार्थ राजमार्ग र तानसेन तम्गा सड़क खण्ड पर्दछन्। सिद्धार्थ राजमार्गको चुच्चेबारीदेखि बर्तुङ र तानसेन तम्गा सड़क अन्तर्गत बतासेदेखि रेब्दीकोट गाउँपालिकाको सीमासम्म सड़क विस्तार हुँदैछ। जाने सरकार आएपछि विकासले गति लिन थालेको बताउनुहुन्छ स्थानीय कोपिला रम्साल।
स्थानीय सरकार आएपछि आंशिक विकास निर्माणका कामहरू भइरहेका छन्। बाटोहरू चौडा हुँदैछ।
बतासेदेखि रिब्दीकोट गाउँपालिकाको सीमासम्मको सिंगल सड़कलाई डबल बनाइँदैछ भने चुचेबारीदेखि बर्तुङ सड़क 8 मिटर रहेकोमा अब 15 मिटरको बन्नेछ। तानसेन नगरपालिकाका इन्जिनियर राम प्रसाद श्रेष्ठ।
नगरपालिका र सड़क कार्यालय पाल्पाबाट सहमति अनुसार सड़कमा आवश्यक हुने कुराहरू टेवा पर्खाल लगाउने, नाली बनाउने, पिच गर्ने कार्य छ। त्यही ढुङ्गा खानेदेखि तानसेन नगरपालिकाको सिमाना सिंगल लेन थियो, डबल लेन गर्नलाई पिच बाटोबाट 10 मिटर चौडाइ हुने गरेर नगरपालिकाबाट भएको हो।
तानसेन नगरपालिकाले सड़क कटान गर्ने र डिभिजन सड़कले नाली तथा कालोपत्री गर्ने गरी काम प्रारम्भ भएको हो। कालोपत्री तथा टेवा पर्खालको जिम्मा पाएको डिभिजन सड़क पाल्पाले आगामी आर्थिक वर्षसम्म निर्माण सम्पन्न गर्ने जनाएको छ। डिभिजन सड़क पाल्पाका सूचना अधिकारी शिवु खत्री। उपभोक्ता समूह मार्फत तानसेनदेखि रिब्दीकोट गाउँपालिकाको सीमासम्म सड़क विस्तार सम्पन्न भइसकेको छ भने सिद्धार्थ राजमार्गको चुच्चेबारीदेखि बर्दुङसम्मको काम तीव्र गतिमा भइरहेको छ। सड़क यही आर्थिक वर्षभित्र निर्माण सम्पन्न हुनेछ। सड़क विस्तारपछि तानसेनको सुगमता र सुन्दरतामा समेत वृद्धि हुने बताउनुहुन्छ तानसेन नगरपालिकाका मेयर अशोक कुमार साई।
तानसेन नगरपालिकाबाट प्रवेश गर्ने बाटोहरू सहज भएको छ, फराक भएको छ। यसले तानसेनको सुन्दरतामा चाहिँ थप गरेको छ। दुर्घटनाहरू कम हुने सम्भावनाहरू रहेका छन्।
स्थानीय सरकार गठन भएसँगै विकासको पहिलो पूर्वाधारको रूपमा लिइने सड़क योजनालाई तानसेन नगरपालिकाले अगाडि बढाएसँगै स्थानीयहरूले विकासको अनुमति समेत गर्न थालेका छन्। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 3 1800 MHz साथसाथै ब्यान्ड 20 800 MHz र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार। समाचारमा पुनः स्वागत छ। अब केही अन्तर्राष्ट्रिय समाचार। चीनको सान्डोङ प्रान्त स्थित एक सुन खानीभित्र विगत 2 हप्तादेखि थुनिएका खानी मजदूरहरूको एक समूहलाई उद्धार गर्न सफल भएको त्यहाँको सरकारी संचार माध्यमले जनाएको छ। खानीमा भएको विस्फोटपछि खानीभित्र 600 मिटर तल फँसेका ती खानी मजदूरको 12 जनाको समूह जीवितै भएका पत्ता लागेपछि उद्धारकर्ताहरूले उद्धार प्रक्रिया तीव्र पारेका थिए। उद्धार गरिएका मध्ये एकजनाको अवस्था गम्भीर रहेको र अर्को व्यक्तिको मृत्यु भएको बताइएको छ। सो खाने विस्फोटनमा परेर हराइरहेका अन्य 11 जनाको भने अझै पत्तो लाग्न नसकेको बताइएको छ। रसियामा विपक्षी नेता अलेक्सी नाभाल्नीको गिरफ्तारीको विरोध गर्दै हजारौं नागरिकले मस्को सहितका ठूला शहरमा विरोध र्यालीको आयोजना गरेका छन्। राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचकको छवि बनाएका नाभाल्नीलाई राजनीतिक पूर्वाग्रहले थुनामा राख्ने कार्य भएको भन्दै पुटिनको विरोध गर्दै भएको विरोध कार्यक्रम उग्र भएपछि प्रहरीले बल प्रयोग गर्दा दर्जनौं व्यक्ति घाइते भएका छन् भने कम्तीमा 3000 जनालाई नियन्त्रणमा लिइएको समाचार छ। केही महिना अघि भएको हत्या प्रयासबाट बाँच्न सफल नाभाल्नीलाई जर्मनीमा उपचार गराएर फर्केको दिन विमानस्थलबाटै नियन्त्रणमा लिइएको थियो। रसियामा 2 दशक भन्दा बढ़ी समयदेखि सत्तामा रहनुभएका राष्ट्रपति पुटिनलाई तानाशाहको संज्ञा दिँदै नाभाल्नीले चुनौती दिँदै आउनु भएको छ। विश्वका चर्चित प्रसारक ल्यारी किङको 87 वर्षको उमेरमा निधन भएको छ। 60 वर्षको पत्रकारिता जीवनमा ल्यारीले 50,000 जति अन्तर्वार्ताहरू लिनुभएको छ। अमेरिकी टेलिभिजन सीएनएनमा आबद्ध रहेर उहाँले विश्वभरका नेताहरूसँग राजनीतिक विषयमा अन्तर्वार्ताहरू लिने गर्नुहुन्थ्यो। यो महिनाको शुरूतिर उहाँ COVID-19 उपचार गर्न अस्पताल भर्ना हुनुभएको थियो। सीएनएनको ल्यारी किङ लाइभ कार्यक्रम 25 वर्षसम्म चलेको थियो। र पश्चिम अफ्रिकाको जल क्षेत्रमा सक्रिय समुद्री डाँका समूहले टर्कीको मालवाहक पानी जहाजलाई आक्रमण गरी 1 जना नामिकको हत्या गर्नुका साथै अन्य 15 जनालाई नियन्त्रणमा लिएका समाचार छ। टर्कीको नौसैनिक स्रोतले समुद्री डाँकाको समूहले जहाजमाथि आक्रमण गरे लगत्तै जहाजका चालक दलका सदस्यले जहाजको क्याबिन बन्द गरेर बच्ने प्रयास गरे पनि सशस्त्र समूहले जबरजस्ती क्याबिनभित्र पसेर 1 जनाको हत्या गर्नुका साथै 15 जनालाई नियन्त्रणमा लिएका जनाएको छ। यसैबीच टर्की सरकारले डाका समूहको नियन्त्रणमा रहेका आफ्ना नाविकलाई मुक्त गराउने अभियान चालिने स्पष्ट गरेको छ। टर्कीका राष्ट्रपति रिसेप ताइप एर्दोगानले पानी जहाजमा रहन सफल दुईजना चालक दलका सदस्यले जहाजलाई गाबिनको बन्दरगाहतर्फ लगिरहेका जनाउँदै डाका समूहले नियन्त्रणमा लिएर अज्ञात स्थलतर्फ लगेका 15 जनाको उद्धारका लागि कुनै कसर बाँकी नराख्ने स्पष्ट गर्नुभएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। केही नेताले लेनदेनमा देशलाई अड्काउन खोजेपछि सरकार ताजा जनादेशमा जान बाध्य भएको परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीको स्पष्टोक्ति। सरकार भारतबाट प्राप्त कोरोना भाइरस विरूद्धको खोप 7 प्रदेशमा पठाउने तयारीमा। सुदूरपश्चिमका 9 जिल्लाका लागि 16,000 डोज खोप पठाइँदै। र चीनको सान्डोङ प्रान्त स्थित सुनखानीमा विगत 2 हप्तादेखि हराइरहेका 9 खानी मजदूरलाई जीवितै उद्धार गरियो। यो सँगै दिउँसो 3 बजेको समाचार यही पूरा हुन्छ। अर्को समाचार अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।